यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको हिजोका लागि बोलाइएको बैठक माघ 6 गतेसम्मका लागि स्थगित। प्रदेश नम्बर 3 को नाम बागमती प्रदेश र स्थायी राजधानी मकवानपुरको हेटौडा कायम। चिसो शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित भए पनि यो वर्ष कुनै मानवीय क्षति नभएको गृह मन्त्रालयको दावी। काठ बिक्रीमा 1.5 करोड़ भन्दा बढ़ी रकम भ्रष्टाचार गरेको आरोपमा जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृत सहित 13 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर। र अमेरिकी सेनाले प्रयोग गर्दै आएको सैनिक हवाई अड्डामा रकेट प्रहार। प्रतिनिधि सभाको हिजोको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ। बैठकको अध्यक्षता गर्ने उपसभामुख डाक्टर शिवमाया तुम्हाम्फेले हिजो विशेष कारणवश बैठक स्थगन गरी अर्को बैठक आगामी माघ 6 गते अपरान्ह 1 बजेका लागि तोक्नु भएको संघीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो। यही पुष 4 गतेदेखि शुरू भएको संघीय संसदको 5 अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठक रिक्त सभामुखको निर्वाचन कार्यतालिका र उम्मेद्वार चयनमा राजनैतिक सहमति नहुँदा यसअघि पनि यही पुष 11 र 16 गते बैठक स्थगन भएको थियो। सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेकाले प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ। सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले उपसभामुख तुम्हाम्फेलाई राजीनामा दिई दुवै पदको नयाँ निर्वाचनको प्रक्रियाका लागि मार्ग प्रशस्त गर्न नेकपा नेतृत्वले आग्रह गरिसकेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक पटक पटक स्थगित हुनुमा सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैर जिम्मेवार व्यवहार रहेको आरोप लगाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हिजो जारी विज्ञप्तिमा 3 महिनादेखि रिक्त सभामुख चयन प्रक्रिया अघि नबढ़ाइनु र सत्तारूढ़ दलभित्रको विवादको छायामा प्रतिनिधि सभालाई लाचार बनाउन खोज्नु आपत्तिजनक रहेको भनिएको छ। नेपाली कांग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधि सभालाई नबनाउन सरकारलाई आग्रह गर्दै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ़ नेकपासँग माग गरेको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन 2076 पेश गर्नुभयो। हिजोको बैठकमा मन्त्री नेमाङले नै प्रस्तुत गर्नुभएको रेलवे विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक 2076 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक आगामी माघ 5 गते दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले संघ प्रदेश र स्थानीय तहबीच अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि प्रदेश स्तर र विज्ञहरूसँग भएको छलफलका आधारमा प्रतिवेदन तयार पारेको छ। समितिले हिजो राजनैतिक दलका प्रतिनिधि तथा सम्बद्ध पक्षहरूसँग प्रतिवेदन प्रस्तुत गर्दै सबै पक्षबाट सुझाव अनुसार दफावार छलफल गरेर 1 हप्ताभित्र विधेयक पास गर्ने जानकारी गराएको छ। समितिले तयार पारेको प्रतिवेदनमा संघ प्रदेश र स्थानीय तहले गर्ने विकास निर्माणको काम बजेट लगायतका विषयमा राष्ट्रिय समन्वय परिषद र प्रदेश समन्वय परिषदको छुट्टा छुट्टै अधिकार क्षेत्र अनुसार कामको प्रस्ताव गरिएको छ। शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले देशमा रहेका सबै विश्वविद्यालयहरू सञ्चालनका लागि नयाँ छाता ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा शिक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री पोखरेलले विभिन्न 11 वटा विश्वविद्यालयहरूका छुट्टा छुट्टै ऐनलाई एउटै ऐनभित्र ल्याएर समान खालको व्यवस्था गर्ने तयारी भएको बताउनुभयो। प्रदेश नम्बर 3 को नाम बागमती प्रदेश र स्थायी राजधानी मकवानपुरको हेटौडा कायम भएको छ। प्रदेश सभाको हिजोको बैठकमा हेटौडाको पक्षमा 2/3 भन्दा बढ़ी मत खसेकोले हेटौडा प्रदेश राजधानी कायम भएको हो। प्रदेशसभा बैठकमा हिजो भएको मतदानमा हेटौडाको पक्षमा 105 मत र विपक्षमा 3 मत परेको सभामुख सानु कुमार श्रेष्ठले जानकारी दिनुभयो। प्रदेशको नामको विषयमा भने विपक्षमा कुनै नाम पेश नभएका कारण तीन नम्बर प्रदेश बागमती प्रदेशका रूपमा रूपान्तरण भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको आगामी माघ 9 गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति निकाय तथा अधिकारीलाई हिजोदेखि लागू हुने गरी निर्वाचन आचार संहिता जारी गरेको छ। निर्वाचनलाई स्वच्छ निष्पक्ष पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देशन दिएको छ। उक्त आचार संहिता नेपाल सरकार र मन्त्री प्रदेश सरकार र स्थानीय तह प्रदेश सरकार र स्थानीय तहका कर्मचारी सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी निर्वाचनका काममा संलग्न कर्मचारी राजनीतिक दल तथा राजनीतिक दलका भातृ संगठन र उम्मेद्वार तथा सम्बन्धित व्यक्तिका हकमा समेत उक्त आचार संहिता लागू हुनेछ। चिसो शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित भए पनि यो वर्ष कुनै मानवीय क्षति नभएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयमा हिजो भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री रामबहादुर थापाले सरकारको आवश्यक सावधानी र समन्वयका कारण मानवीय क्षति बिहोर्नु नपरेको जानकारी गराउँदै चिसोको मौसम बाँकी नै रहेको हुँदा विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको काममा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री थापाले हिमपात र शीतलहर बढ़न सक्नेतर्फ संकेत गर्दै थप सतर्कता अपनाउन समेत आग्रह गर्नुभयो। बैठकमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपदको अवस्थाबारे जानकारी गराएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रका माध्यमबाट वार्षिक 2 लाखलाई रोजगारी सृजना गरिने बताउनु भएको छ। सिन्धुलीगढ़ीमा हिजो प्रेस संगठन नेपाल सिन्धुली शाखाले गरेको पत्रकार सम्मेलनमा उहाँले हरेक वर्ष कम्तीमा पनि 2 लाखलाई रोजगारी सृजना गर्ने उद्देश्यले भ्रमण वर्ष 2020 शुरूआत गरेको बताउनुभयो। भ्रमण वर्ष 2020 आत्मबल बढ़ाउने मनोविज्ञान बढ़ाउने भन्नुहुँदै एक दशक नेपालको पर्यटनका निम्ति काम गर्नुपर्ने उहाँले बताउनुभयो। साथै प्रदेशबाट शुरू भएको भ्रमण वर्ष 2020 80 भन्दा बढ़ी देशमा त प्रचार प्रसार भइरहेको र विश्वभर अहिले प्रचार प्रसार भइरहेकाले 2020 20 लाख भन्दा बढ़ी पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने उहाँले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्नुभएको छ। युएईको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको 10 साधारण सभामा उहाँले नयाँ संविधान जारी भएसँगै नेपालमा राजनैतिक स्थायित्व कायम भएको तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारले लगानी मैत्री वातावरण निर्माण गरेको बताउनुभयो। जलविद्युत क्षेत्रमा लगानी मैत्री वातावरण निर्माण गर्न सरकारले कानूनी सुधार क्षेत्रीय बजार विस्तार तथा विद्युत नियमन आयोग स्थापना जस्ता काम गरेको उहाँको भनाइ थियो। मन्त्री पुनले सार्वजनिक निजी साझेदारीमा जलविद्युतमा लगानी प्रवर्धन गर्ने नेपाल सरकारको नीति रहेको चर्चा गर्नुहुँदै ढुक्क भएर नेपालमा लगानी भित्र्याउन आग्रह गर्नुभयो। फोहोरलाई प्रयोग गरेर ऊर्जा उत्पादन गर्ने नेपाल सरकारको प्रयासलाई संयुक्त अरब इमिरेट्स युएईले सहयोग गर्ने भएको छ। फोहोरलाई मोहर बनाउने ऊर्जा उत्पादन गर्ने योजनालाई सरकारले प्रमुख प्राथमिकतामा राखेसँगै युएईले सहयोग गर्ने भएको हो। युएई भ्रमणमा रहनुभएका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनका अनुसार शहरी क्षेत्रमा जम्मा हुने फोहोरबाट आधुनिक ऊर्जा उत्पादन गर्ने प्रयोजनका लागि युएईले 1 करोड़ अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाएको छ। अबुधाबीमा जारी विश्व नवीकरणीय ऊर्जा संघको वार्षिक साधारण सभाको अवसरमा अबुधाबी फण्ड फर डेभलपमेन्टले उक्त सहयोग नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी मन्त्री पुनले युएई सरकारले देखाएको सदाशयताप्रति धन्यवाद व्यक्त गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव दुर्गा प्रसाद चापागाईले जानकारी दिनुभयो। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले भूकम्पपछिको पुननिर्माण र पुनर्व्यवस्थापन कायम पुनः व्यवस्थापन कार्य 70% पूरा भएको बताउनु भएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा काठमाण्डुमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गेवालीले हालसम्म 70% पुननिर्माण कार्य पूरा भएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
वाओ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानी सहित 13 जना विरूद्ध हिजो विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानीले नियम विपरीत हरिया साल तथा अस्ना जातका काठ बिक्री गरी 1,52,19,000 बढ़ी रकम भ्रष्टाचार गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। आयोगले जिल्ला वन अधिकृत न्यौपानी सहित तत्कालीन सहायक वन अधिकृतहरू रामबाबु यादव, राजेन्द्र मान राम भण्डारी, विशाल भट्टराई, सोनालाल प्रसाद, जय सुवाल, नारायण बहादुर कार्की, रेन्जर राजु लामा, मोहनराज घिमिरे, वन रक्षक किरण कुमार छेत्री, धनलाल यादव र सामुदायिक वनका अध्यक्ष कामन सिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोले विरूद्ध पनि जनै 1,52,19,000 रूपियाँ बिगो रकम मागदावी सहित भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसै गरी अख्तियारले बाराको साविक कलैया नगरपालिका सातमा रहेको पन्नादेवी कन्या उच्च माध्यमिक विद्यालयका प्रधान अध्यापक सुनरपति कुमारी यादव विरूद्ध 12,26,000 रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले 20,00,000 घुससहित नियन्त्रणमा लिएका डिभिजन सड़क कार्यालय प्युठानका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर ध्रुव कुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाइएको छ। अख्तियारले पूर्वाधार विकास कार्यालय 3 नम्बर प्रदेश ललितपुरका लेखा अधिकृत विष्णुहरि पुडासैनीलाई 22,000 रूपियाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको 298 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस हिजो विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। विक्रम सम्वत 1779 पुष 27 गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले अनेकौं राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नुभएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय एकता मजबूत बनाउन पृथ्वीनारायण शाहको योगदानलाई आजको दिनमा कसरी सम्झिनुहुन्छ भनी काठमाण्डुमा केहीलाई सोधेका छौं।
डाक्टर शिव प्रसाद पौडाल बुटवल हो। पृथ्वीनारायण शाहले तत्कालीन समयमा एकीकरण नगरेको भए अहिलेको नेपाल रहन्थ्यो या रहँदैन थियो? पृथ्वीनारायण शाहको प्रेरणाबाट नै विशाल नेपाल बन्यो। अहिलेको सन्दर्भमा हेर्दाखेरि पृथ्वीनारायण शाहलाई हामीले राष्ट्र निर्माताको हिसाबले मान्नुपर्छ, सम्झिनुपर्छ।
अनन्त आचार्य पृथ्वीनारायण शाह नेपालका एउटा एकताका प्रतीक हुन्। उनले खण्ड खण्ड भएर रहेको नेपाललाई एउटै सूत्रमा बाँधे। छुट्टिएर बसेका साना साना राज्यहरूलाई एकै ठाउँ जोड्दा राज्य एकत्रित बलियो सबै हुन्छ। यसमा कुनै धर्म जाति संस्कृतिको भेदभाव थिएन। त्यस भावनाले उहाँलाई हामीले सधैँ प्रातस्मरणीय रूपमै लिन सक्छौँ।
परशुराम भट्ट गोर्खा हाम्रो मातृभूमिको संरक्षण गर्ने क्रममा उहाँको ठूलो योगदान रहिरहेको छ र हामीले हाम्रा आगामी दिनहरूमा हाम्रा पुस्ताहरूलाई अग्रजहरूका देनहरूको विषयमा हाम्रो पाठ्यक्रममा विस्तृत रूपमा राख्न जरुरी छ।
प्रतिभा सती लमजुङ, आज ऐतिहासिक दिन हो। जसरी राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहले जुन योगदान गर्नुभयो त्यस त्यसले नै आज हामी नेपाली भएर बाँच्न पाएका छौँ र अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रो चिनिएको छ। यो सन्दर्भमा अझै नेपाल सरकारले विदा दिएको भए अझै राम्रो हुन्थ्यो।
कर्णबहादुर डोल्पा, उहाँकै योगदानले हाम्रो नेपाल एउटा स्वतन्त्र राष्ट्रको रूपमा हामीले देख्न पाएका छौँ। उहाँ त एउटा नयाँ नेपाल निर्माणको योद्धा हो। राष्ट्रियताको बारेमा उहाँको जुन दृष्टिकोण हो त्यो आज मात्रै नभएर उहाँको त्यो विचार भोलिसम्म पनि महत्वपूर्ण छ।
वसन्त श्रेष्ठ, किर्तिपुर मच्छेगाउँ, उहाँको योगदानले आज हाम्रो सिङ्गो मुलुक एकता भएको छ। हामी यो नेपाल भनेर विश्व सामु चिनाउन पाछौँ। उहाँको योगदान त ठुलो छ, बिर्सनुहुन्न।
सरकारले पाँचौं राष्ट्रिय योग दिवसका अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो सिंहदरबारमा पत्रकार सम्मेलन गरी सबै प्रदेश तथा स्थानीय तहहरूमा आगामी माघ एकदेखि सात गतेसम्म प्रभात फेरी जनचेतनामूलक कार्यक्रम तथा योग अभ्यासका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिएको छ। योग दिवसका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको र सबै प्रदेश तथा स्थानीय तहहरूमा कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक समन्वय गर्न आग्रह गरिसकेको पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो। न्याय परिषदले गत मंगसिर 17 गते गरेको जिल्ला न्यायाधीशहरूको नियुक्ति त्रुटिपूर्ण भएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। न्याय परिषदलाई विपक्षी बनाई उपन्यायाधिवक्ता हरिशंकर गेवालीले हिजो दायर गर्नुभएको रिट निवेदनमा कानून विपरीत सो निर्णय न्यायपालिकाको गरिमा र प्रतिष्ठालाई बचाई राख्नको लागि बदर गर्न माग गरिएको छ। रिट निवेदनमा नेपालको संविधानले न्याय सेवामा कार्यरत कर्मचारीबाट पदपूर्ति गर्दा ज्येष्ठता योग्यतालाई प्रमुख आधार बनाउनु पर्ने भनिएकोमा कर्मचारीबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिश गर्नु परेमा उक्त आधारको कुनै मूल्यांकन नै नगरी स्वेच्छाचारी र हचुवाको किसिमले नियुक्त गरेको उल्लेख गरिएको छ। न्यायमा सबैको सहज पहुँच बढ़ाउन पछिल्लो समय स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ। स्थानीय तहमा न्यायिक समिति मार्फत न्याय सम्पादन प्रक्रिया शुरू भएपछि अदालत धाउँदा हुने आर्थिक भार र व्यवहारिक कठिनाईमा समेत कमी आएको छ। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
मुलुक संघीयतामा गएसँगै तीन तहको सरकारको परिकल्पना अनुसार स्थानीय तहलाई जनताले नजिकको सरकारको रूपमा पाएका छन्। नजिकको सरकार मार्फत राज्यका सेवा प्राप्त गर्ने जनपेक्षलाई स्थानीय तहमा गठित न्यायिक समितिहरूले न्यायमा पहुँच प्रदान गर्दै जनतामा आशा जगाएका छन्। प्रत्येक स्थानीय तहमा गठित न्यायिक समितिहरूले सामान्य तर सामाजिक सद्भाव र मेलमिलापका दृष्टिले निकै महत्वपूर्ण मानिने विवादहरूको निरूपण गरिरहेका छन्। न्यायिक समितिको संयोजन गरिरहेको न्यायिक समिति मध्ये मोरङको मिक्लाजुङ गाउँपालिकाको न्यायिक समिति संयोजक सरला राई,
विशेष गरेर घरेलु हिंसा र श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद उजुरीहरूलाई चाहिँ हामीले सहज ढंगले निरूपण गरेको छ, मेलमिलाप गराइदिएको छ। छ सात वर्ष नै छुट्टा छुट्टै बसेको श्रीमान श्रीमतीहरू बच्चाहरूको बेहाल भएको पनि बस्नु भएको छ, मिलेर बस्नु भएको छ।
संवैधानिक प्रावधान अनुसार गाउँपालिकाको उपाध्यक्ष र नगरपालिकाको उपप्रमुख संयोजक रहने न्यायिक समितिलाई स्थानीय सरकार सञ्चालन ऐनले बाँध पैनी कुलोवा पानीघाटको बाँडफाँड र उपयोग नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लाउन वा शिक्षा दीक्षा नदिएको वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा लगायतका 13 विषयका विवादहरूको निरूपण गर्ने अधिकार दिएको छ। विवाद निरूपण र मिलापत्रको माध्यमबाट विवाद निरूपण गर्ने क्षेत्र अधिकार तोकिएको न्यायिक समितिले पति पत्नी बीचको सम्बन्ध विच्छेद अङ्ग भङ्ग बाहेकको बढीमा 1 वर्ष कैद हुन सक्ने कुटपिट गाली बेइज्जती लुटपिट र प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्तिवादी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी विवाद लगायतका 11 विषयमा मेलमिलापको माध्यमबाट विवाद निरूपण गर्ने क्षेत्राधिकार पाएको छ। समितिले पाएको क्षेत्राधिकार अनुसार प्रत्येक न्यायिक समितिबाट हुने न्यायिक निरूपणले समाजमा सद्भाव मेलमिलाप र अमन चयनमा अभिव्यक्ति वृद्धि हुनका साथै सामान्य विवाद लिएर अदालत धाउने प्रवृत्तिमा समेत कमी आएको छ। उर्लाबारी नगरपालिका मोरङकी उपप्रमुख एवं न्यायिक समिति संयोजक लक्ष्मी भण्डारी,
हामी यो मेलमिलाप गराउँदा सम्बन्ध पनि कायम गरिदिन्छौ। उहाँहरूलाई सकिन्छ भने हात मिलाएर गला मिलाएर सम्बन्ध सुधारेर पनि पठाउँछौ। सहज निरूपण हुन्छ, यहाँ पैसा लाग्दैन, समय बर्बाद हुँदैन भन्ने हिसाबले उहाँहरू अहिले पनि त्यो आशा लिएर आउनुहुन्छ। त्यसले गर्दा हुँदै के भएको छ भने त्यो वर्षौंदेखि बिग्रिएको सम्बन्ध पनि सुल्झिएको छ र सबैको जित भएको महसुस पनि गर्नु भएको छ।
नजिकबाट छिटो छरितो सहज र सरल ढंगबाट हुने विवाद निरूपणले न्यायिक समितिको न्याय सम्पादन प्रभावकारी बन्दै गएको छ। त्यसैले समाजमा नजिकको न्यायालयका रूपमा देखिने न्यायिक समितिलाई सक्षम र थप व्यवस्थित बनाउन आवश्यक छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौं।
लेखा प्रणालीलाई आधुनिक तथा प्रविधि मैत्री बनाउने उद्देश्यले रेडियो नेपालका लेखा सम्बद्ध कर्मचारीहरूका लागि हिजोदेखि तीन दिने प्रशिक्षण कार्यक्रम शुरू गरिएको छ। प्रशिक्षण कार्यक्रमको आरम्भमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले लेखा प्रणालीलाई समय सापेक्ष र आधुनिक ढाँचामा रूपान्तरण गरेर प्रविधि मैत्री बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो। जाजरकोटका गाउँ बस्तीमा मदिरा र जुवातासबाट हुने विकृतिलाई रोक्न आमा समूहहरू सक्रिय भएका छन्। जाजरकोटबाट बद्री पन्तको यो रिपोर्ट।
जिल्लामा सधैँ जसो मदिरा र जुवातासमा समय र पैसा खर्च गर्ने पुरूषहरू आमा समूहको अभियानपछि घरायसी कामकाजमा सघाउन थालेका छन्। जुवातास र मदिराले गाउँघरमा विभिन्न विकृति ल्याएकोले त्यसलाई रोक्न आमा समूहहरू सक्रिय भएर लागेको कुसे गाउँपालिका पाँच दमदाला स्थित आमा समूहकी अध्यक्ष पदम कला मल्लले बताउनु भयो।
खाएर घरमै झगडा हुने, भाइ भाइको झगडा हुने, समूह गठन भए देखौँ, हामीले धेरै रोकथाम गरेको छौँ।
आमा समूहले गाउँटोलमा जुवातास र मदिरा नियन्त्रण अभियान थालेपछि यसको सकारात्मक प्रभाव देखिएको नलगार नगरपालिका पाँच सिर्खे बोझाबारी आमा समूहकी सदस्य सरिता सिंहको भनाइ छ।
क्यारम बोर्ड खेलेर नास्ता खाने पैसा यहीँ सिद्ध्याउँथे, जुवातास खेलिराखे हुन्थे, त्यस घरमा पनि श्रीमानहरूले श्रीमतीहरूलाई कति भयो आवास परिराख्यो। अहिले हाम्रो गाउँ ठाउँमा टोलमा धेरै राम्रो शान्ति भइराखेको छ।
जुवातास र मदिराबाट हुने विकृति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आमा समूहलाई सबैले सहयोग गरे गाउँ टोललाई सधैँ शान्त राख्न सकिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्त
आमा समूह, महिला समूह, टोल विकास समितिहरूले विशेष सक्रियताका साथ अगाडि बढ़िरहनु भएको छ। केही हदसम्म त्यो नियन्त्रणमा आउने क्रम छ र हामीले पनि उहाँहरूको सक्रियतालाई साथ दिँदै अगाडि बढ़िरहेका छौं।
आमा समूहले मदिरा र जुवातास विरूद्ध सशक्त अभियान चलाएपछि गाउँ बस्तीमा आपराधिक गतिविधिका घटनाहरूमा समेत कमी आउन थालेको छ। गाउँटोललाई शान्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आमा समूहलाई प्रहरी प्रशासनका साथै सातवटै स्थानीय तहले पनि साथ दिँदै आएका छन्। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले प्रयोग गर्दै आएको एक इराकी सैन्य हवाई अड्डामा रकेट प्रहार भएको बताइएको छ। उक्त रकेट आक्रमणमा अमेरिकी सेनालाई भएको जनधनको क्षतिको विवरण आउन बाँकी छ भने हालसम्म चार इराकी सेना घाइते भएको बताइएको छ। राजधानी बगदादको उत्तरमा रहेको उक्त अल बलाद सैन्य हवाई अड्डामा कम्तीमा छवटा रकेट प्रहार भएको बताइएको छ। रकेट आक्रमणको जिम्मा हालसम्म कुनै समूहले नलिए पनि इरानले केही दिन अगाडि इराकस्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा सोही प्रकारको रकेट हमला गरेको थियो। इरानले इरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको स्वीकारेपछि राजधानी तेहरानमा शुरू भएको प्रदर्शन जारी रहेको छ। प्रदर्शनकारीले इरानको उक्त कदमप्रति आक्रोश व्यक्त गर्दै त्यहाँका सैन्य प्रमुखको राजीनामा माग गर्दै आएको छ। अब आर्थिक समाचार।
देशभर भइरहेको नदीजन्य सामग्रीको दोहनबारे सरकारले अध्ययन गर्ने भएको छ। निर्माण सामग्रीका लागि नदीमा मात्र निर्भर रहँदा त्यसले उत्पन्न गरेको समस्या र दोहनबारे विस्तृत अध्ययन गर्न लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिनुभयो। आइतबार मन्त्रालयमा भावी योजनाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले नदीमा मात्र निर्भर रहेको निर्माण सामग्रीको आपूर्ति खानीतर्फ केन्द्रित गर्ने गरी तयारी भइरहेको जानकारी गराउनुभयो। पत्रकार सम्मेलनमा मन्त्री भट्टले गत वर्षको तुलनामा यस वर्ष वैदेशिक लगानीको प्रतिबद्धता 132.5% बढ़ेर 93 अर्ब 74 करोड़ पुगेको र कुल लगानी प्रतिबद्धता 39% बढ़ेर 152 अर्ब पुगेको समेत जानकारी गराउनुभयो। नेपाली धितोपत्र बजारको परिसूचक आइतबार भारी अंकले वृद्धि भएको छ। यो वृद्धि यस वर्षको अहिलेसम्मकै सबैभन्दा उच्च दरको वृद्धि हो। परिसूचक आइतबार 3.51% वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से 42.61 बिन्दुले बढ़ेर 1255.72 बिन्दुमा पुगेको छ। आइतबार कुल 179 कम्पनीहरूका 38,31,054 किता शेयरहरू 1,33,57,47,000 मूल्यमा किनबेच भएका छन्। कारोबार भएका कुल 12 समूह मध्ये सबैको शेयर कारोबारमा वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुङ्गानाले नेपाली पूँजी बजारको विकास र विस्तारको लागि सुधारका विभिन्न 6 वटा काम अघि बढ़ाउने बताउनु भएको छ। आइतबार रेडियो नेपालसँग कुरा गर्दै अध्यक्ष ढुङ्गानाले आफ्नो पहिलो प्राथमिकता पूँजी बजारको स्थायित्व कायम गर्ने केन्द्रित हुने बताउनुभयो। त्यसै गरी पूँजी बजारमा व्यावसायिकताको विकास गर्ने र दायरा फ्राकिलो पार्ने विषयलाई दोस्रो महत्व दिएर काम अघि बढ़ाउने र बोर्डले गर्ने नियमन र सुपरिवेक्षण तथा अनुगमनको कामलाई थप तदारूकताका साथ अघि बढ़ाउने प्रतिबद्धता पनि अध्यक्ष ढुङ्गानाले जनाउनुभयो। नेपाली बजारमा उतार चढ़ावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ। आइतबार सुनको मूल्य प्रति तोला 400 रुपियाँले वृद्धि भएको छ। महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रति तोला 75,000 रुपियाँ तोकेको छ।
आर्थिक समाचारपछि अब खेल समाचार।
काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सरस्वती युथ क्लबले ब्रिगेड बोयज क्लब बीबीसीसँग गोलरहित बराबरी खेल्दै 1 अङ्क जोडेको छ। यसअघिका 5 खेलमा हार बेहोरेको सरस्वतीले 6ठौं खेलमा बीबीसीसँग बराबरी गर्यो। ब्रिगेड बोयजको 7 अङ्क छ। आइतबार भएको अर्को खेलमा एनआईबीएल फ्रेन्ड्स क्लबले 3 स्टार क्लबलाई 1-0 गोलले पराजित गर्यो। ए डिभिजनमा शीर्ष स्थानको मसिन्द्रको 6 खेलबाट 13 अङ्क छ भने 12 अङ्क जोडेको आर्मी दोस्रो र मनाङ तेस्रो स्थानमा छ। प्रतियोगितामा सोमबार 2 खेल हुनेछन्। सुदूरपश्चिम प्रदेश सुनसरीको इनरवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ। आइतबारको खेलमा गण्डकी प्रदेशलाई 9 विकेटले पराजित गर्दै सुदूरपश्चिम सेमी फाइनल प्रवेश गरेको हो। गण्डकी प्रदेशले प्रस्तुत गरेको 65 रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले 10.2 ओभरमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमका गजेन्द्र बोहराले 34 रन बनाए भने खड्ग बोहरा 16 र अरूण एरी 10 रनमा अभिजित रहे। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी प्रदेश 23.3 ओभरमा 64 रन बनाउँदै अल आउट भएको थियो। गण्डकी प्रदेशका 10 ब्याट्सम्यान दोहोरो अङ्क छुने गरी रन बनाउनबाट चुके। सुदूरका विनोद लामाले 7 र शेर मल्लले 2 विकेट लिए। आइतबारको खेलसँगै मनमोहन कपमा सेमी फाइनल समीकरण पूरा भएको छ। पहिलो सेमी फाइनलमा माघ 1 गते त्रिभुवन आर्मी र प्रदेश नम्बर 3 प्रतिस्पर्धा गर्नेछन् भने माघ 2 गते सुदूरपश्चिमले नेपाल पुलिस क्लबसँग खेल्नेछ। न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ। आइतबार सम्पन्न फाइनलमा आयोजक न्यू डायमण्ड क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि रक्षा गरेको हो। उपाधिसँगै एपीएफले 4,101 रुपियाँ प्राप्त गरेको छ भने न्यू डायमण्डले 3,101 रुपियाँ पुरस्कार प्राप्त गरेको छ।
अब मौसम सम्बन्धी जानकारी। आज देशका पश्चिमी पहाड़ी भागमा आंशिक बदली रही तराई भेगमा हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 18.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 14-16 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:29 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको हिजोका लागि बोलाइएको बैठक माघ 6 गतेसम्मका लागि स्थगित। प्रदेश नम्बर 3 को नाम बागमती प्रदेश र स्थायी राजधानी मकवानपुरको हेटौडा कायम। चिसो शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित भए पनि यो वर्ष कुनै मानवीय क्षति नभएको गृह मन्त्रालयको दावी। काठ बिक्रीमा 1.5 करोड़ भन्दा बढ़ी रकम भ्रष्टाचार गरेको आरोपमा जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृत सहित 13 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर। र अमेरिकी सेनाले प्रयोग गर्दै आएको सैनिक हवाई अड्डामा रकेट प्रहार। बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हौस् त नमस्ते।